بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على محمد وآل محمد وعجل فرجهم ولعنت الله على اعدائهم اجمعين من الان الى قيام يوم الدين ومنكر فضائلهم وغاصب حقوقهم اما بعد فقد قال الله سبحانه وتعالى في كتابه المبين وهو أصدق القائلين بسم الله الرحمن الرحيم يا أيها الرسول بلغ ما أنزل إليك من ربك فإن لم تفعل فما بلغت رسالته والله يعصمك من الناس اللهم صل على محمد وآل محمد وعجل فرجهم. سب سے پہلے آپ تمام سامعین کو عید غدیر اور پہلے سے پیشگی عید سعید مباحلہ کی مبارکباد پیش کرتا ہوں اور دعا گو ہوں کہ اللہ تعالی ہم سب کو اہل بیت علیہم السلام کے فضائل مناقب اور خوبیوں کو سننے سنانے سمجھنے سمجھانے اور اس کے مطابق عمل پیرا ہونے کی توفیق عطا فرمائے. اہل بیت علیہم السلام سے متعلق چونکہ ہم مجالس کے عنوانات کے تحت بات کر رہے ہیں کہ اہل بیت کے فضائل، اہل بیت علیہم السلام کے مناقب کے بارے میں کس طریقے سے گفتگو کی جائے. خب ظاہر سی بات ہے کہ جب ہم اہل بیت علیہم السلام کی بات کرتے ہیں تو اہل بیت کی جو صفات ہیں ان صفات میں سے جو ائمہ طاہرین کے بارے میں بیان کی گئی ہیں، ایک ان کا علم ہے، یعنی ان کا علم علم لدنی ہوتا ہے، خداوند عالم کی جانب سے عطا کیا جاتا ہے، اور یہ علم جو ہے وہ رسول اللہ سے لیا گیا ہے اور رسول اللہ کا علم اللہ کا علم ہے. دوسری جو صفت بیان کی جاتی ہے کہ تمام انسانی کمالات میں دوسرے انسانوں سے برتر اور افضل اور بہتر ہوتا ہے، یعنی اگر وہ روایت عرض کروں کہ امام رضا علیہ السلام کی کہ امام اصلا کسی کی سمجھ میں نہیں آ سکتا، یعنی امام کو سمجھنا کوئی چاہے اس کی تکوینی لحاظ سے، تشریح لحاظ سے نہیں، تکویناً سمجھنا چاہے نہیں سمجھ سکتا. تکوین و تشریح میں فرق کیا ہے؟ مثلا کان سنتا ہے، آنکھ دیکھتی ہے، آپ کی آنکھوں میں درد ہے اور آپ کہتے ہیں مولانا آج میں آنکھوں سے دیکھنا نہیں چاہتا، کانوں سے دیکھنا چاہتا ہوں، ایسا ممکن نہیں ہے. یا کانوں میں درد ہے میں آنکھوں سے سننا چاہتا ہوں، ایسا ممکن نہیں ہے، تکویناً ممکن نہیں ہے، یہ کام اس کام کے لیے خلق ہی نہیں ہوا، اس سے ممکن ہی نہیں ہے. کیوں؟ کیونکہ اس میں صلاحیت نہیں ہے. تکویناً اہل بیت کو کما حقہ نہیں سمجھا جا سکتا. توجہ رکھیے، وہ روایت انشاءاللہ میں آپ کے سامنے عرض کروں گا. تکوینی طور پہ اہل بیت کو سمجھنا جو ہے وہ ممکن نہیں کہ انسان کا کما حقہ، تشریح لحاظ سے تو بہرحال ہم میں یہ اختیار ہے. تو جب ہم اہل بیت علیہ السلام کی بات کرتے ہیں، جب ہم ان کے فضائل کی بات کرتے ہیں، جب ہم ان کے مناقب کی بات کرتے ہیں اور جب مجلس ادا کی بات کی جاتی، تو یقیناً جب اہل بیت کی معرفت کرائی جائے گی، زیارت جامع کبیرہ میں ہے کہ جو شخص اللہ تعالیٰ کا ارادہ کرتا ہے، جو شخص اللہ تعالیٰ کے لیے شروع کرتا ہے، ٹھیک ہے نا، وہ کیا ہے؟ وہ اہل بیت سے شروع کرتا ہے. من قصدہ، جس نے اللہ کا قصد کیا، قصدہ بکم، اس نے آپ کا ارادہ کیا. یا وہ دعا کہ جس میں کہا گیا ہے کہ اللہم عرفنی نفسک فإن لم تعرفنی نفسک لم أعرف رسولک، اپنی معرفت کرا، اپنے رسول کی معرفت کرا، اپنی معرفت کرا، پھر کہا اپنے رسول کی معرفت کرا، پھر کہا کہ اپنے حجت کی معرفت کرا، پھر حجت کے بارے میں کیا کہا، اگر تم نے اپنی حجت کی معرفت نہیں کرائی تو میں ضلال دان دینی، میں گمراہ ہو جاؤں گا، میرا دین ہاتھ سے چھوڑ جائے گا. اس کا مطلب ہے امام کی معرفت در حقیقت رسالت کی، نبوت کی، خاتمیت کی، اور پھر وحدانیت خدا کی معرفت ہے، خدا کی معرفت ہے. جس نے اللہ کا ارادہ کیا وہ آپ سے شروع کرے گا. آپ کے بغیر اسلام کی پہچان، اہل بیت کے بغیر ناممکن ہے، ممکن نہیں ہے تصور. لہذا جب ہم اہل بیت، یعنی صحیح راستہ، صراط انتم الصراط الاقوام، वशुहदार फना व शफाउदार बका, कि आप सीधा रास्ता हैं, आप इस दार दुनिया के गवाह और आलम आखरत के शफी हैं। तो अजान ग्रामी ये सीधा रास्ता अहले बैत अलैहिस्सलाम है, उसकी सही तफसीर अहले बैत अलैहिस्सलाम है। बस इस बिना पे लाजिम और ज़रूरी है हमारे लिए कि हम अहले बैत अलैहिस्सलाम की हकीकी मारफत के साथ जो है वो आगे बढ़े और उनकी पहचान, इसलिए जब दीन को पहचानवाया जाएगा तो अहले बैत को पहचानवाया जाएगा, जब अहले बैत को पहचानवाया जाएगा तो यकीनन उनके वो फ़ज़ाइल जो मखसूस हैं अहले बैत से उसको आप पढ़ेंगे तो आपको समझ में आएगा। और उसके लिए सबसे बेहतरीन सनद, सबसे बेहतरीन मुदल्लल मुस्तनद मतन और टेक्स्ट जो है वो ज़ियारत जामे कबीरा है। ज़ियारत जामे कबीरा दर हकीकत एक बहुत ही मुस्तनद, एक इमाम अली नकी अलैहिस्सलाम की दी हुई ज़ियारत है कि जिसमें जिसको मंशूर इमामत कहा जा सकता है। और आयतुल्लाह जवाद आमली और आयतुल्लाह मोहम्मद बाकिर आवाज़ तहरीरी दामत बरकातहुमा, इन दोनों मुश्तहिदीन और उलमा बुजुर्गवारों ने इसकी शरह की है फारसी में अलबत्ता। तो ज़हन में रखिएगा कि ज़ियारत जामे कबीरा एक बहुत बड़ा दरिया है फ़ज़ाइल अहले बैत का। और फिर इस ज़मन में बेशुमार किताबें लिखी गई हैं, बहुत सारी किताबें लिखी गई हैं। लिहाजा जब भी हम मजलिस की बात करेंगे, मीलाद की बात करेंगे, महफिल दीनी की बात करेंगे और वहाँ पर इस्लाम को मुतारिफ कराना चाहते हैं तो फिर हम कुरान से और फिर रिवायात है अहले बैत अलैहिस्सलाम से आइम्मा का तारुफ कराएंगे। खुद खुतबे गदीर तवज्जो रखिएगा, खुतबे गदीर बहुत बड़ा एक मतन है, टेक्स्ट है हमारे पास मुस्तनद तरीन, उसमें जो है इसी तरीके से ज़ियारात से आइम्मा तहरीन अलैहिस्सलाम, आप ज़ियारत मखसूस अमीरुल मोमिनीन दर ईद गदीर, दर रोज़े गदीर आप पढ़ें तो उसमें पूरे फ़ज़ाइल दिए गए हैं। आप ज़ियारत है, आप दुआए नदबा उठा के पढ़ें उसके इब्तिदा में फ़ज़ाइल दिए गए हैं, यानी इस तरीके से हमें मुतवज्जह कराया गया है। लिहाजा फ़ज़ाइल यानी हक्कानियत अहले बैत, सनद हक्कानियत अहले बैत, फ़ज़ाइल यानी अज़मत अहले बैत, फ़ज़ाइल यानी खुदा की वो मौहिबतें, वो मवाहिब इलाहिया, वो नेमत इलाहिया, खुदावंद आलम की वो तोहफे के जो खुदावंद आलम ने अपने इन खास बंदों पर नाजिल किए। लिहाजा अहले बैत अलैहिस्सलाम के फ़ज़ाइल के बगैर तो मुमकिन नहीं है। ये फ़ज़ाइल दो जहत से हैं तवज्जो रखिएगा, एक तकवीनी फ़ज़ाइल हैं और एक तशरीई फ़ज़ाइल हैं। तकवीनी फ़ज़ाइल बहुत मुख्तलिफ हैं, तशरीई फ़ज़ाइल उनकी दुनिया अलग है। हमें अहले बैत अलैहिस्सलाम के तशरीई फ़ज़ाइल में उनकी कमा हक़ पैरवी का हुक्म दिया गया है कि आपने इन फजीलतों को हासिल करना है। उनका अख़लाक कैसा था, उनका किरदार कैसा था, उनके तर्ज़ ज़िंदगी कैसा था, तर्ज़ ज़िंदगी से लाइफ स्टाइल से मर्द ये नहीं कि जैसे वो पहनते थे जैसे वो खाते थे, नहीं, हम भी खाएं अपने ज़माने के लिए, हम भी पहने अपने ज़माने के लिए आते हैं, लेकिन शरीयत के उसूल के मुताबिक, ज़माने के रफ्तार और ज़माने के तकाज़ों के मुताबिक। लेकिन वो सर्किल जिसको चारचूप कहा जाता है, वो सर्किल, वो दर हकीकत आपकी खिदमत में अर्ज़ करूँ, वो चार दीवारी के जिसके अंदर रहते हुए आप खाएं पिए ज़िंदगी बसर करें। तो तशरीह फ़ज़ाइल में हमें क्या करना है, अहले बैत अलैहिस्सलाम की पैरवी करनी है। वो कैसे सच बोलते थे, उनका अखलाक कैसा था, उनका किरदार कैसा था, इससे कम पे बात नहीं हो सकती, ठीक है ना। मैं उन तमाम फ़ज़ाइल को इख्तियार करूँ रूहानी तौर पर और उनके लाइफ स्टाइल से मुतालिक उसूलों को हासिल करूं, उन उसूलों को हासिल करूं और उन उसूलों को हासिल करने के बाद फिर मैं उनके मुताबिक उनको जमाने पर अप्लाई करो और उनके मुताबिक जिंदगी बसर करो। बस इस बिना पे लाजिम जरूरी है कि हम फजाइल अहल बैत जो हैं तशरीअन, ठीक है ना, जो उनके अखलाक और किरदार और उनके जिस्म जिस्मानियात और मादी दुनिया से मुताल्लिक थे कि वो एक आम इंसान की जिंदगी बसर करते थे, अब्द खुदा थे, शरीयत के पाबंद थे, दीन के महाफिज थे, हादी थे, रहनुमा थे, हम पर ज़रूरी कि हम उनकी मुकम्मल इताअत करें। एक फ़ज़ाइल हैं उनके तकवीनी फ़ज़ाइल, तकवीनी फ़ज़ाइल यानी उनका वजूद, उनका नूरानी वजूद आलम दुनिया से पहले जो है खल्क कर दिया गया था, उनकी वजह से जो है दुनिया को खल्क किया गया है। मसलन उनकी ये फजीलतें थी, हज़रत आदम को जो अस्मा सिखाए गए थे वो अहले बैत अलैहिस्सलाम थे, हज़रत नूह की कश्ती जो पानी में रुकी और तूफान से निजात पाई वो पंजतन पाक के नाम थे, हज़रत आदम की तौबा पंजतन पाक के नाम से होती है, और फिर इस तरीके से दूसरे फ़ज़ाइल के जो आप सुनते रहते हैं। बस इस बिना पर लाजिम और ज़रूरी है, अब जाहिर सी बात है कि तकवीनी लिहाज से मेरे लिए इमाम को समझना कामिल तौर पर मैं अपने ज़र्फ के मुताबिक मैं इमाम को समझ सकता हूँ। और अहले बैत की एक खसूसियत यह है कि अहले बैत अलैहिस्सलाम न सिर्फ के ज़र्फ को पुर करते हैं बल्कि ज़र्फियत को भी बढ़ाते हैं। मसलन आप एक दुकान पे जाते हैं एक किलो का ज़र्फ लेकर और कहते हैं ना एक किलो फला चीज़ दे दें, बहने वाली हो या गिनने वाली हो या कोई भी ठोस चीज़ हो, वो एक किलो आपको दे देता है, आपका ज़र्फ भर जाता है, आपने जितना मांगा उसने दे दिया। उस एक किलो में ये ताकत और कुदरत नहीं कि वो दो किलो हो जाए, ठीक, वो दो किलो नहीं हो सकती, क्यों, उसकी वजह क्या है, उसकी वजह यही है कि आपकी खिदमत में अर्ज करूँ तो बर्फ़ की माने अगर एक किलो पानी का बर्फ़ जमा गया है तो वो पानी दोबारा पानी बनने के बाद एक किलो ही रहेगा, डेढ़ किलो, दो किलो, तीन किलो नहीं होगा। ये दुनिया के ज़र्फ और दुनिया के मौती यानी अता करने वालों का हाल है, लेकिन अहले बैत अलैहिस्सलाम ज़र्फ़ मानवी इंसान को जब देते हैं खुदा इनके ज़रिए से जब इंसान के मानवी ज़र्फ़ को पूरा करता है तो फिर अज़ीज़ाने गिरामी न सिर्फ के ज़र्फ़ को पूरा करता है बल्कि ज़र्फ़ियत में भी इजाफा करता है इंसान के रूहानी ज़र्फ़ियत में, और फिर उसमें तशनगी ईजाद होती है, वो इंसान बढ़ता रहता है। बस तशरीई फ़ज़ाइल में मैं पाबंद हूँ कि उनकी ज़िंदगी की पैरवी करूँ। लक़द काना लकुम फ़ी रसूलिल्लाहि उसवतुन हसना, उस्ताद तफ़सीर आग़ा मोहसिन क़रादी फरमाते थे कि फ़ी रसूलिल्लाह बहुत अहम है, अगर ये होता कि रसूलिल्लाह की ज़िंदगी ही तुम्हारे लिए उसवा है, यानी जैसी उन्होंने गुजारी, जो उन्होंने खाया, जो उन्होंने पहना, वो तुम पे हुज्जत है, वाजिब है। लेकिन क्या था, लक़द काना लकुम फ़ी रसूलिल्लाहि, लक़द काना लकुम फ़ी आइमत ताहिरीन, ठीक है ना, कि आइमत ताहिरीन की ज़िंदगी में वही रसूलल्लाह अपनी हयात और फिर उसके बाद क़यामत तक अहले बैत अलैहिस्सलाम, कि रसूलल्लाह की ज़िंदगी में, अहले बैत अलैहिस्सलाम की ज़िंदगी में उसवतुन हसना, तुम्हारे लिए उसवा हसना, नहीं कि उनकी ज़िंदगी उसवा हसना। अगर उनकी ज़िंदगी को उसवा हसना डायरेक्ट जो है मफूल बना दिया जाता तो फिर मसला मुश्किल हो जाता। तो तशरी लिहाज से जो है वो फ़ज़ाइल हैं, तकवीनी लिहाज से हमें उनकी पैरवी करनी और अपनी ज़र्फ़ियत में इज़ाफ़ा करना। वो मासूम थे, हम गुनाहों से जितना गुनाहों से दूरी अख्तियार करेंगे हम भी इस्मत को हासिल करते चले जाएंगे। उनके पास इल्म लदुन्नी था, हम भी जितने तक़वा अख्तियार करते रहेंगे इल्म जो है वो अल्लाह ताला हमें अता करता रहेगा, अहले बैत अलैहिस्सलाम हमें इल्म अता करते रहेंगे। वत्तक़ुल्लाह व युअल्लिमुकुम अल्लाह, तुम अल्लाह का तक्वा अख्तियार करो, अल्लाह तुम्हारा टीचर और तुम उसके स्टूडेंट बन जाओगे, ये कुरान कह रहा है, खुदा तुम्हें सिखाएगा, खुदा तुम्हें पढ़ाएगा। बस इस बना पर लाजिम ज़रूरी है, अगर वो रिवायत मैं आपके सामने इमाम रज़ा की पेश कर सकूँ ताकि उसका हवाला दे दूँगा, सफ़र नंबर बता दूँगा, तो आप उसको जाके खुद तलाश कर सकते हैं। अल्लाहुम्म सल्ली अला मुहम्मद व आलि मुहम्मद व अज्जिल फ़र्जहुम। जी, किताब तुहफ़ुल उक़ूल सफ़ा नंबर, ये पूरी एक लंबी एक रिवायत है, 437 437 پر یہ روایت ہے، بلکہ 436 پر ہے کہ وصفہو علیہ السلام الامامت و امامہ و منزلتہو، امام رضا نے امامت کی، امام کی اور اس کی منزلت کی پہچان کرائی ہے، ٹھیک ہے نا؟ اور بڑی تفصیلی روایت ہے اور پھر بڑی خوبصورت روایت ہے اور واقعا پڑھنے کی ہے، تو آپ کو اگر یہ مل سکے اردو میں تو یہاں پر جو ہے وہ بیان کیا جائے۔ مثلا یہاں کہتے ہیں حیات حیات دور ہیں دونا ذلت العقول، اصل عقلیں دنگ رہ گئی ہیں، وطاحت الحلوم وحارت الالباب عقلیں عاجز ہیں، وحسرت الخطباء خطبہ جو ہیں وہ گم ہو گئے ہیں، وقلت الشعراء شعراء اور دقیق بات کرنے والے جو ہیں وہ گونگے ہو گئے ہیں، عجزت الادباء ادباء جو ہیں وہ عاجز ہیں درماندہ ہیں، بلیغ ترین افراد جو ہیں وہ در حقیقت کچھ کہہ نہیں سکتے، علماء جو ہیں وہ در حقیقت یوں کہوں کہ ساکت ہیں عاجز ہیں، ان کے پاس کوئی جواب نہیں ہے۔ ان وصف شأن من شأنہ، امام کی کمالات، امام کے کمالات میں سے ایک کمال، شأن ہی یہ شؤون ہی، امام کی شؤون اس کی شانوں میں سے ایک شان کو بھی کیا کر سکیں، اس کی تعریف کر سکیں، او فضل فضیلت من فضائلہ، یا اس کی فضیلتوں میں سے ایک فضیلت کو بیان کر سکیں، یعنی یہ امام کر رہا ہے۔ اور پھر پوری روایت طویل ہے، میں اس کو صرف یہاں پہ ذکر کرنا ہی چاہتا، تحف العقول صفحہ نمبر 436 پر یہ روایت شروع ہوتی ہے، اور اصل جو اس میں مطلب ہے وہ 437 438 اور 39 میں، یہ والا جو ہائے ہاتھ والا ہے 448 کے بالکل آخر میں ہے دیا گیا ہے۔ تو یہ اہل بیت علیہ السلام کی وہ عظمت ہے کہ جو ہمارے سامنے موجود ہے۔ بس جب بھی ہم مجالس کی بات کریں گے تو ہمیں فضائل فضیلت اہل بیت کے بارے میں جو ہے وہ نقطہ حاصل کرنا چاہیے، نقطہ دینا چاہیے، اس کے بغیر مثلا ممکن نہیں ہے، ٹھیک ہے نا؟ اور اس کے بغیر جو ہے وہ اہل بیت علیہ السلام کی شان و فضیلت اور دین کامل نہیں ہوتا، اس لیے کہ جب تک ہم ان کی عظمت کو بیان نہ کریں ہم دین کو کیسے بیان کر سکتے ہیں؟ ہمارے پاس دین پہنچا ہی اہل بیت علیہ السلام کے ذریعے سے، ہم نے رسول کو پہچانا ہی اہل بیت علیہ السلام کے ذریعے سے ہے، جو کچھ بھی اہل بیت ہیں اور اہل بیت کے ذریعے سے پھر ان کے پرورش یافتہ شاگرد ہیں، کہ جن کی وجہ سے آج دن ان راویوں کی وجہ سے، ان مجتہدین کی وجہ سے بھی ہم تک پہنچا۔ اب آتے ہیں اہل بیت علیہ السلام کی فضائل کے بارے میں، کس طریقے سے جو ہم اس کو بیان کر سکیں۔ سب سے پہلی چیز کہ جس کو میں ہمیشہ سے کہتا ہوں وہ قرآن کریم ہے۔ قرآن کریم یعنی وہ واحد منبع اور سورس ہے کہ جو ہمارے اور اہل سنت و تمام مسلمانوں کے درمیان مشترک ہے۔ اس کے لیے ضروری ہے کہ ہم جو ہیں وہ آپ کی خدمت میں پیش کریں کہ اس کے بغیر ممکن نہیں ہے۔ خود امامت سے متعلق غالباً ہمارے دو لیکچرز ہیں یوٹیوب پر، سید صادق رضا تقوی، جب آپ یوٹیوب پر سرچ کریں گے تو امامت سے متعلق یا حقیقت امامت سے متعلق، وہاں پر آپ کو یہ تفصیل کے ساتھ دو لیکچرز مل سکتے ہیں جو ہم نے حیدرآباد جامعہ بنت الحسن کے خواہران میں دیے تھے، وہ ریکارڈڈ موجود ہیں اور ہمارے یوٹیوب چینل پہ وہاں پر اپلوڈ شدہ ہیں، وہاں سے آپ اس کو سن سکتے ہیں۔ مثلا امامت کو، اس لیے جب بھی آپ کو کوئی بھی فضیلت آپ نے کرنی ہے، وہ سب سے پہلے آپ نے کیا کرنا ہے، سب سے پہلے آپ نے قرآن سے شروع کرنا ہے، اس کے بعد احادیث اہل بیت، اور اس کے بعد پھر آپ آ جائیے کہاں پر، اہل بیت علیہ السلام کی احادیث کے بارے میں۔ مثلا امامت منصب الہی ہے، قرآن کیا کہہ رہا ہے، اب یہ دیکھیں موضوعات ہیں، خود اس پہ مثلا گفتگو ہو سکتی ہے کہ امامت منصب الہی ہے، اچھا بہتر ہے آواز، اچھا ٹھیک ہے ٹھیک، مجھے بتا دیا کرو۔ خوب آتے ہیں، امامت منصب الہی ہے۔ امامت منصب الہی ہے کیا مطلب، یعنی اللہ تعالیٰ ہی منصب عطا کرنے والا ہے۔ بس اس بنا پہ لازم و ضروری ہے کہ امامت کا تعارف قرآن سے پیش کیا جائے۔ سورہ بقرہ آیت نمبر 124 یعنی 124، وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فاطمہن قال انی جاعلک للناس اماما، میں تمہیں امام بنا رہا ہوں. حضرت سے جب وزیر کی بات آئی، وجعلی وزیرا من اہلی، وجعل یعنی اے خدا تو قرار دے وزیر اپنی طرف سے، یا جب خلیفہ کی بات ہے انی جاعلک للناس اماما یا انی جاعل فی الارض خلیفہ، ٹھیک ہے نا، وہاں پہ جاعل کا لفظ آیا ہے. دوسرا موضوع جو ہو سکتا ہے وہ ہے اس مسئلہ متعلق کہ امام جو ہے وہ معصوم ہوتا ہے گناہ سے، لا ینال احد الظالمین، سورہ بقرہ کی وہی آیت ہے. اس کے بعد امام کی اطاعت واجب ہے، سورہ نساء آیت نمبر 59. امامت جو ہے خط رسالت کو کنٹینیوشن کرنے کا نام ہے، یعنی رسالت کا خاتمیت کے بعد ان کے اہداف مقاصد کو اور اس کے گولز کو جو ہے وہ امام پورا کرتا ہے. سورہ مائدہ آیت نمبر 67، یا ایھا الرسول، جو ہم نے ابتدا میں پڑھی، یا ایھا الرسول بلغ ما انزل الیک. یا امامہ جو ہے کمال دین کا نام ہے، اکمال نعمت کا نام ہے، ٹھیک ہے نا، اتمام نعمت کا نام ہے، اس خدا کے راضی ہونے کا نام ہے. مثلا الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، ٹھیک ہے نا، یہ وہ فضائل ہو سکتے ہیں. یا اسی طریقے سے امام جو ہے وہ ہدایت الہی کو انسانوں کے لیے استعمال کرتا ہے، سورہ انبیاء آیت نمبر 37. اب جب آپ تعارف پیش کر رہے ہیں امامت کا، تو اب آپ بتائیں گے کہ امامت جو ہے وہ کس طریقے سے ہو سکتی ہے. سورہ انبیاء آیت نمبر 73، وَجَعَلْنَهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا، ہم نے ان کو امام بنایا ہے اور وہ ہمارے امر کی وجہ سے ہدایت کرتے ہیں. اسی طریقے سے جو ہے وہ امامت کے لیے سیاسی شرط بھی ہے کہ اس کے لیے یقین ہونا چاہیے آیت الہی پہ، صبر و استقامت ہونی چاہیے، سورہ سجدہ آیت نمبر 24. اور امامت کے لیے ایک اور چیز جو ہے شرط ہے وہ عبادت کرنا ہے، وہ ہے انبیاء 73، اسی میں درج ہے. خب اس طریقے سے آپ بیان کر سکتے ہیں. یا مثلا جب آپ اہل بیت علیہ السلام کے بارے میں آئیں گے، تو قرآن سے جب آپ پیش کریں گے تو اس کو آپ کو مد نظر رکھنا ہوگا. اس لیے میں نے پہلے بھی زور دیا تھا کہ آپ کو عربی سے شدھ بدھ ہونی چاہیے. اس کے لیے سب سے بہتری بات یہ ہے کہ آپ عربی سیکھیں، عربی سیکھ سکتے کم سے کم آپ مفاہیم قرآن کا کورس کریں اور ابتدائی عربی گرامر ضرور سیکھیں، جس سے فاعل مفعول ان چیزوں کی آشنائی ہو سکے، کون کیا لفظ بن رہا ہے، اس کے اصلی لیٹر حروف لیٹر کیا ہیں، اس کے اصلی ورڈ کیا ہیں، یہ لفظ کیا ہے کیا نہیں ہے. یہ کوئی بہت مشکل چیز نہیں ہے، بہت آسان ہے، لیکن اس سے بہت راگوشا ثابت ہو سکتا ہے آپ کی یہ میتھڈ. دوسری چیز میں کہتا فارسی سیکھے بغیر آپ کچھ نہیں کر سکتے. اچھی تحقیق کرنا چاہتے فارسی پڑھیں، فارسی بولیں. فارسی بول نہیں سکتے، کم سے کم فارسی پڑھنا سیکھیں، عوض کرنا سیکھیں، مفہوم کو نکالنا سیکھیں، سمجھنا سیکھیں. نہیں سمجھ میں آتی کسی سے پوچھیں، لیکن فارسی آنی چاہیے. یعنی یہ لازم و ضروری ہے دو چیزیں آپ کے، قرآن، ٹھیک ہے نا، قرآن کی گرامر ابتدائی، میں صرف و نحو کی بہت ڈیپت اور بہت گہری باتیں نہیں کہہ رہا ہوں، مفاہیم قرآن کا کورس کریں جو ادارہ تنزیل نے چھاپا ہے لاہور سے، وہ آپ کورس کریں، وہ میرے خیال سے 2-3 مہینے میں ختم ہو جانا چاہیے. یعنی یہ مجھے نہیں پتا آپ کے کورس میں ہے یا نہیں، یہ بہرحال پہلے بھی میں نے کہا تھا. اور فارسی زبان پڑھنے کی حد تک، سمجھنے کی حد تک لازمی آنی چاہیے. ہو اس سے کیا ہوگا، آپ کو بہت ساری کتابیں جو ہیں وہ مل جائیں گی جس میں آپ فارسی پڑھ کر بہت سی باتوں کا عوض کر سکتے ہیں. اب آتے ہیں اہل بیت علیہ السلام کا قرآنی تعارف، ان کے فضائل کو بیان کر رہا ہے. اہل بیت نعمت الہی ہیں. اب نعمت تو گفتگو ہوگی، نعمت کیا ہے، نعمت کیسے ہوتی، نعمت کتنی شکل میں ہوتی، کفران نعمت کیا ہے، شکران نعمت کیا ہے، خوب یہ پوری ایک بحث ہے. اس کے لیے بہترین آیت کیا ہے، ثم لتسألن یومئذ عن النعیم، اس دن تم سے ہر نعمت کے بارے میں، ایک خاص نعمت کے بارے میں، عن النعیم، ٹھیک ہے نا، نعمتوں کے بارے میں یا خاص نعمتوں کے بارے میں پوچھا جائے گا. سورۃ تکاثر آیت نمبر 8 حدیث میں، کہ یہ کیا ہے، یہ ہم اہل بیت کی ولایت و محبت کا سوال ہے. امام صادق علیہ السلام فرماتے ہیں کہ نعمت خدا ہم ہیں، ہمارے بارے میں سوال ہوگا، ہماری ولایت کے بارے میں سوال ہوگا، ہماری محبت کے بارے میں سوال ہوگا، ہماری اطاعت کے بارے میں سوال ہوگا۔ تفسیر نور ثقلین جلد نمبر 5 صفحہ نمبر 665، تفسیر نور ثقلین، تفسیر عیاشی، تفسیر صافی، ان تفاسیر میں بھی اہل بیت علیہ السلام کے فضائل کو آیات کے ضمن میں بیان کیا گیا ہے۔ یہ تین تفسیریں میں آپ کو بتا رہا ہوں۔ پہلی تفسیر تفسیر ثقلین ہے، ٹھیک ہے نا، ابن جمع حویزی نے اس کو مرتب کیا لکھا ہے، ٹھیک ہے، اور اس میں جو ہے وہ آیت کے ساتھ ساتھ وہ روایات بھی پیش کی گئی ہیں اور اہل بیت السلام کے مضامین کو بھی پیش کیا گیا ہے، ٹھیک ہے نا، اور جہاں جہاں ممکن ہوا وہاں پر اہل بیت السلام کے فضائل کو بھی بیان کیا گیا ہے۔ اگر کوئی روایت مجھے نظر آ سکے تو میں یہاں پر پیش کروں گا۔ یہاں پر بظاہر ابھی کوئی ایسی روایت نظر نہیں آ رہی، لیکن اس میں کیا ہے کہ اس میں روایت آیت کے ذیل میں روایت کو پیش کیا گیا ہے، ٹھیک ہے نا۔ ایک یہ ہے، دوسری جو ہے وہ ہے تفسیر صافی ہے، اس میں بھی اسی طریقے سے جو ہے وہ پیش کیا گیا ہے کہ یہاں پر مراد کیا ہے آیت میں، لیکن یہ عربی میں ہے ظاہری بات ہے، تو اس کے لیے پھر عربی سے آشنائی ضروری ہے، ٹھیک ہے نا۔ اور تیسری ایک اور روایت ہے، ایک اور تفسیر، تفسیر اچھی ہے اور ہمارے استاد نے بھی تائید کی تھی اس کی، تفسیر اطیب البیان ہے، تفسیر اطیب البیان، ٹھیک ہے نا۔ یہ آیت اللہ طیب کی ہے اور یہ فارسی میں ہے، یہ آپ لے سکتے ہیں۔ انہوں نے تفسیر روائی بھی کی ہے اور اچھی تفسیر کی ہے۔ اب ضرورت ہے تفسیر کا جو موضوع ہے وہ تفسیر، تفسیر قرآن بالقرآن ہے، تفسیر بالروایات ہے، اور پھر مختلف اس کی جو آپ کی خدمت میں عرض کروں طریقے ہیں، ان طریقوں کے مطابق جو ہے نا وہ پیش کیا گیا ہے۔ یہ تین تفاسیر جو ہیں، اچھا، اردو میں جو موجود ہیں اس ٹائم، اس میں جو ہے وہ آپ کو تفسیر نمونہ مل سکتی ہے، تفسیر نور مل سکتی ہے، ان میں بھی روایات کا تذکرہ ہے، ایک اچھی تفسیر ہے، اور میرے خیال سے لاہور سے معراج کمپنی نے اچھی ایک مجموعہ چھاپا ہے، مستند کچھ کتابیں ہیں اس میں، اور اچھی کتابیں ہیں، سب تو خیر میں مستند نہیں کہوں گا، لیکن اچھی کچھ کتابیں ہیں تفسیر کی، اس کی طرف رجوع کیا جا سکتا ہے۔ اچھا، بات ہو رہی تھی اہل بیت علیہ السلام کی، تو اہل بیت صراط مستقیم ہیں، امام صادق نے کہا واللہ نحن صراط المستقیم، تفسیر نور ثقلین میں موجود ہے۔ اہل بیت خلق پر گواہ ہیں، مخلوقات پر گواہ ہیں، کیسے؟ خوب، وَكَذَلَكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ، لوگوں پر گواہ ہیں، وشہدا ہو دار الفنا، آپ شہدا ہیں، شہادت دینے والے ہیں دار الفنا اس دنیا کے، یہ زیارت جامعہ میں ہے۔ یا اسی طریقے سے مثلا امام صادق فرماتے ہیں، یہ بھی نور الثقلین میں ہے، کہ ہم جو ہیں امت وسط پر گواہ ہیں، ہم امت وسط ہیں اور گواہ ہیں خدا کی خدا کی مخلوق پر۔ اہل بیت جو ہیں وہ خدا تک پہنچنے کا راستہ ہیں، ٹھیک ہے نا۔ سورہ بقرہ آیت نمبر 89، انشاءاللہ ابھی میں آپ کے سامنے عرض کروں گا اور بھی قرآن سے فضائل اہل بیت۔ پھر جو اہل بیت علیہ السلام خوبیوں میں سب سے آگے ہیں، توجہ رکھیے گا، خوبیوں میں سب سے زیادہ پہل کرنے والے، سب سے آگے اگر کوئی نظر آئے گا تو وہ اہل بیت علیہ السلام۔ اہل بیت ستارے ہیں ہدایت کے، سورہ انعام آیت نمبر 97۔ اب ان کے ہر ایک کے ساتھ ساتھ جو ہے وہ کیا ہے، روایت موجود ہے۔ اچھا، اس کے بعد آ جائیے، اہل بیت جو ہیں وہ سچے ترین انسان ہیں اس کائنات کے، کونوا مع الصادقین، سورۃ توبہ آیت نمبر 119 میں جو ہے وہ اس کو بیان کیا گیا۔ اہل بیت راسخون فی العلم ہیں، سورہ آل عمران آیت نمبر 7۔ پھر اہل بیت علم کامل کتاب الہی رکھتے ہیں، سورہ رعد آیت نمبر 43۔ قل کفا باللہ شہیدا بینی وبینکم وعمن عندہ علم الکتاب، مولا علی کے لیے ہے، لیکن یہاں پر تمام آئمہ مراد لیے جائیں گے، ہر امام اپنے زمانے میں۔ اہل بیت شجرہ طیبہ ہیں، سورہ ابراہیم آیت نمبر 24، الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبۃ کشجرۃ طیبہ، وہ جو ہے امام نے کہا کہ ہم رسول اللہ اس کی اصل ہیں، ٹھیک ہے نا، بنیاد ہیں، امیر المومنین جو ہیں اس کی فرع شاخیں ہیں، اور آئمہ اس کی ٹہنیاں ہیں، اور علم الائمہ اس کے پھل ہیں، اور شیعہ جو ہیں اس درخت کے شجرۃ طیبہ کے پتے ہیں۔ پتوں سے، پھلوں سے کیا ہے، درخت کو پہچانا جاتا ہے۔ پھر آ جائیے کہ روایات میں پھر اس چیز کو بیان کیا گیا ہے۔ تو سب سے پہلی چیز جو ضروری ہے ہمارے لیے وہ یہ ہے کہ ہم اہل بیت کا تعارف صحیح طور پہ کرائیں۔ ایک اور کتاب ہے میرے پاس، وہ ہے 500 آیا نزلت فی امیر المومنین، کہ 500 آیا جو امیر المومنین کی شان میں اتری ہیں، الحافظ رجب البرسی انہوں نے جو ہے یہ کتاب لکھی ہے ان کے بغور۔ ایک اور کتاب ہے فرتوی الفضائل امیر المومنین علیہ السلام سید ابو الحسن مطلبی، انہوں نے جو ہے وہ قرآن میں امیر المومنین علیہ السلام کے فضائل کو بیان کیا گیا سورہ وائز، مثلا سورہ فاتحہ، سورہ بقرہ، سورہ آل عمران، سورہ نساء، سورہ مائدہ۔ مثلا میں آپ کو بتاؤں، یہاں پر ایک اشارہ دے کے گزر جاؤں، ٹھیک ہے نا، اور سورہ ناس تک، اللہم صلی علی محمد و آل محمد و عجل فرجہم، 500 آیات جو نازل ہوئی ہیں وہ کیا ہیں، یہ قرآن میں۔ مثلا سب سے پہلی چیز کا اہدنا الصراط المستقیم، اور یہ اہل سنت کے منابع سے دی گئی ہے۔ حاکم حسکانی جو اہل سنت کے مشہور امام ہے، اس آیت کی تعویل میں ابن عباس سے نقل کیا کہ رسول اللہ نے حضرت علی نے فرمایا کہ تم راہ آشکار ہو، تم راہ راست صراط مستقیم ہو، اور تم مومنوں کے پیشوا ہو، انت طریق الواضح، انت الصراط المستقیم، وانت یعصب المؤمنین۔ یہ رسول اللہ کی روایت ہے کہ جو اہل سنت نقل کیے۔ یہ مثلا کسی نے پوچھا امام باقر علیہ السلام سے، راوی کہتا ہے کہ میں نے پوچھا کہ بتائیے کہ یہ جو قرآن سے پوچھوں ہیں ان کو پوچھو، کہا کہ ھذا صراط علی مستقیم، اس کا کیا مفہوم ہے، یعنی سورہ حجر کی آیت نمبر 41، 15واں سورہ ہے، یہ راہ مستقیم ہے کہ جو میرے عہدے پر ہے، یہ مطلب مشتقاتی ہے، یعنی اللہ تعالیٰ ہی کہہ رہے ہیں، اس کے کیا مفہوم ہے، امام نے فرمایا راہ علی ابن ابی طالب، راہ علی ابن ابی طالب۔ یا مثلا روایت میں ہے کہ امام نے فرمایا قال ابلیس نے کہا اقودن لهم صراطك المستقيم، میں صراط مستقیم میں بیٹھ جاؤں گا، تو صراط مستقیم سے کیا مراد ہے، مولا علی راہ ولایت پہ بیٹھ جاؤں گا، وہاں بیٹھ کے گمراہ کروں گا۔ یہ اس طریقے سے انہوں نے یہاں پر اس چیز کو بیان کیا ہے کہ اہل بیت کے فضائل کیا ہیں۔ مثلا میں آگے سے اس کو اور پیش کروں گا کہ آپ کو تھوڑا سا اور جو ہے لذت محسوس ہو۔ سورہ یوسف میں ہے قل هذه سبيلي ادعو الى الله على بصيره انا ومن اتبعني سبحان الله وما انا من المشركين، کہہ دو کہ یہ میرا راستہ ہے، اس کی طرف میں بلاتا ہوں بصیرت اور آگاہی کے ساتھ، میں اور اپنے پیچھے چلنے والوں کو، اور پاک ہے اللہ اور میں مشرکوں میں سے نہیں۔ حسکانی نے روایت کی امام باقر علیہ السلام سے کہ لا نالتی شفاء جدی ان لم تکن هذه الايه نزلت في علي خاصه قل هذه سبيلي، قل هذه سبيلي، میری شفاعت، میرے جد کی شفاعت، امام باقر کہہ رہے ہیں کہ اس تک نہیں پہنچ سکتی اگر جو ہے مثال کے طور پر نہیں، معذرت چاہتا ہوں، لا نالتی شفاعت جدی، میری میں اپنے جد کی شفاعت حاصل نہیں کر سکتا اگر یہ آیات جو ہے علی علیہ السلام کے بارے میں نازل نہ ہوتی۔ توجہ رکھیے گا، وہ کیا ہے، وہ من اتبعنی، और जो मेरी पैरवी करे। यानी रसूल अल्लाह कह रहे हैं कि मैं बुला रहा हूं गोया, और जो मेरी इत्तबा करे, इत्तबा कौन करेगा? इमाम अली अलैहिस्सलाम। इत्तबा करने वाला कौन? यहाँ पर अली है। या सूरह रात में इसी तरीके से तकरीबन हर एक मौजू लिया है और उसके उसको उन्होंने अंजाम दिया है और यहाँ पर बयान किया है। ये इसी तरीके से 500 आयात अहले बैत अलैहिस्सलाम के बारे में जो नाजिल हुई हैं उनके बारे में यहाँ पर नकल किया गया है। एक और किताब है, ये है खम्स में आया नजलत फी अमीर मोमिनीन, 500 आयात जो अमीर मोमिनीन की शान में नाजिल हुई हैं। ठीक है ना, ये किताब भी कहाँ से छपी है जनाब? ये भी मौसस दारुल मुश्तबा कुम से छपी है। ठीक है ना, अब इसमें जो है वो मुख्तलिफ चीज़ों को बयान किया गया है। मसलन कहा कि फमन तबिअ हुदाया फला खौफुन अलैहिम वला हुम यहज़नून, सूरह बकरा आयत नंबर 38 में ये आयत है। तो कहा कि फमन तबिअ हुदाया, यानी जिसने मेरी हिदायत की पैरवी की यानी हुब्ब अली की, फला खौफुन अलैहिम बितबाही, तो उसको कोई खौफ नहीं होगा अगर वो अली की इत्तबा करने वाला होगा। अगर अली की इत्तबा करने वाला है मौला अली की, वला हुम यहज़नून यानी रोज कयामत जो है, रोज महशर जो है, अली की मोहब्बत में उनको कोई खतरा लाहक नहीं होगा। ठीक है, यह मसलन कहा बलाताई नहुम बिज़िक्रहिम, यानी अली इब्न अबी तालिब का जिक्र, फहुम अन ज़िक्रहिम मुअरिज़ून, सूरह मोमिनून आयत नंबर 71 के वो इससे मुंह मोड़ने वाले हैं, यानी आरदु अन हो व तबहु सिवा हो, यानी उन्होंने अली से मुंह मोड़ा और अली के अलावा दूसरों की पैरवी की। या इसी तरीके से ये 500 आयात जो इन्होंने यहाँ पर बयान की हैं, इतना और भी किताबों में अहले बैत अलैहिस्सलाम के फजाइल हैं। लिहाजा कोशिश करें कि फजाइल को आप मुस्तनद उलमा से सुने। ये जो बाजारी क्लिप चल रहे होते हैं, ठीक है, क्लिप माफिया जो क्लिप बना बना के भेज देता है, अगर आप सुनने हैं तो मशहूर व मारूफ मुस्तनद उलमा के आप फजाइल सुने। और आपसे कोई हवाला मांगे तो आप हालत कोशिश करें कि नियत ही होनी चाहिए कि किताब खुद पढ़ें। ठीक है ना, और मसलन मासिर में हमारे पास अल्लामा तालिब जौहरी साहब, मुस्तनद एक नाम है। उसी तरीके से हमारे पास अल्लामा दिशान हैदर जवादी साहब, मुस्तनद नाम है। अल्लामा अकील करवी साहब, मुस्तनद नाम है। उसी तरीके से हमारे पास आपकी खिदमत में अर्ज़ करूँ अल्लामा अली नकी नक्कन साहब मरहूम रहमतुल्लाह अलैह, उनका नाम है। ठीक है ना, खतीब आदम का नाम है। या इसी तरीके से और भी अफराद हैं। और फिर इस ज़माने में जो उलमा पाए जाते हैं, मैं इसलिए थोड़ा सा मसाइल फिर संजीदा हो जाते हैं, किसी का नाम लिया जाए किसी का नाम ना लिया जाए, तो मुस्तनद उलमा के जो सही तौर पर, या वो ज़ाकिरीन के जो मुस्तनद हैं और शरीयत के मुताबिक गुफ्तगू, दलील के मुताबिक गुफ्तगू करते हैं, उनको सुना जाए, उन और किताबों को पढ़ा जाए। सबसे पहली बात तो ये होनी चाहिए किताबों को पढ़ा जाए, और किताबों को पढ़ने के बाद जो है वो फजीलत अहले बैत को, यानी फजीलत अहले बैत यानी उसको बयान करने के फिर अंदाज़ हैं। अभी के वक्त नहीं मेरे पास, मैं उस अंदाज़ और रविश में गुफ्तगू करूँ कि आप किस तरीके से छोटी छोटी बातों को, छोटे छोटे नुकात को उन से निकाल कर मजलिस को जज़ाब बना सकते हैं, थोड़ा सा लबों पे हंसी आ जाए, थोड़ा सा चेंज हो जाए, नारे थोड़े से लग जाएं, कोई हर्ज नहीं है इसमें। मकसद क्या है कि लोगों को इताअत की तरफ ले जाना है। मकसद क्या है? अपनी वाहवाह नहीं करानी, अपनी मजलिस उठानी चमकानी नहीं है, अगले साल के लिए अशर बुक कराना नहीं है, बल्कि मकसद क्या है? लोगों को इताअत की, हम अदिल्लाह इलल्लाह, अल्लाह की तरफ बुलाने वाले हैं, अल्लाह की तरफ दावत देने वाले, अल्लाह की तरफ दर हकीकत हमें ले जाने वाले हैं। और इमाम वही काम करता है जो रसूल करता है। लिहाजा इन सब का मकसद क्या है कि फजीलत अहले बैत को बयान किया जाए। फिर आपके जो आपके मजालिस में अहले सुन्नत आते हैं, आपको नहीं पता होता, लिहाजा आप दूसरे के मुकद्दसात को छेड़े बगैर और उनका एहतराम से नाम लें, या तो बिल्कुल उसको इस तरह बयान करें कि उसको जहन में आप एक दरीचा खोलें। ठीक है ना, मजलिस में बानी मजलिस लेकर आए और दिलों को पलटाने के लिए आप कोशिश करें। वो ये है कि हज़रत इब्राहिम ने बतों को तोड़ दिया। अब पूरी गवर्नमेंट में मसला हो गया कि जनाब क्या हुआ क्या हुआ, किसने तोड़ा। कहा कि एक नौजवान है उसने तोड़ा। कहा कि चलो जी टीमें निकली हैं तफ्तीश के लिए, इन्वेस्टिगेट करने के लिए। कई टीमें निकली, एक टीम हज़रत इब्राहिम दरवाजे पर दरवाजा खटाया, कौन? कहा कि सरकार की तरफ से आए, गवर्नमेंट ने भेजा है। क्या काम है? कहा इब्राहिम को जानते हो? हज़रत इब्राहिम बाहर आए। जानते हो? कहेंगे जी जानते हैं। कहेंगे बताओ? उनका बाद में बताऊंगा, लेकिन तो हमारा तरीका ये, जो हमारे घर पे आता है हम उसे खाना पानी पिलाते हैं, आइए हमारे सफरे पे दस्तखान। तो उन्होंने चलो जी नजर अल्लाह ने आदे उसने बैठे हो खा लिया। उन्होंने कहा कि अब बताओ भाई इब्राहिम कौन? उनका खाकसार को इब्राहिम कहते हैं। अब इनके पैरों से तो जमीन निकल गई। वो नाउज बोला वो तो एक दहशतगर्द उनकी नज़रों में था, जिसने बुतों के साथ इतनी बड़ी तोहीन की थी और उनको तोड़ा था। तो नाचा जी क्या हुआ कि इन्होंने कहा यार ये नौजवान इसने किया है। तो उसमें जो कुछ लोग थे उन्होंने कहा चलो जी चलो लेके चलो, इसको जल्दी से इनाम मिलेगा, तरक्की हो जाएगी, इनके रिमांड लग जाएगा। उसके बाद जो है बाद में कहा देखो भाई इब्राहिम तुम्हारे दस्तरखान का नमक खाया, हम चाहते हैं इसको यही बदला उतार दें। हज़रत इब्राहिम का ठीक है बदला उतारना चाहते हो, क्या करो? मेरे खुदा को सजदा कर लो। तो फिर अड़ गए भाई तुम्हारा खुदा नज़र नहीं आता, हमारा खुदा नज़र आता है, तुम्हारा खुदा ये कि हमारे कई खुदा ये मसला ये था कि तुम्हारे खुदे को खाली सजदा करें। अब उसमें कोई एक दो कुछ थे, उन्होंने कहा यार मसला ऐसा करो कि दिलों में बुतों की मोहब्बत रखना, सर सजदे में झुका कर मसला ख़त्म करो। इब्राहिम कर सजदा कर लो, तुम सजदा कर लो, दिलों में बुतों की मोहब्बत हो क्या हर जाए, तब तक उसको लेके तो चलेंगे, इसका भी हक अदा हो जाएगा और उधर से इनाम इकराम भी मिल जाएगा। उनको ये तजवीज़ बड़ी अच्छी है। ये सब के सब सजदे में गिर गए। हज़रत इब्राहिम ने हाथ उठाए, खुदावंदा सजदे में लाना मेरा काम था, दिलों को पलटाना तेरा काम है, मजलिस में बुलाना आपका काम है, अच्छे तरीके से उनके जहनों में सवालात छोड़ना आपका काम है, और दिलों को पलटाना अल्लाह ताला का काम है। वाकई वाकई अल्लाह ताला का काम है। इस बना पर लाजिम ज़रूरी है कि आपके साथ आपके सामने अहले सुन्नत भी होते हैं, उनके मुकद्दसात भी होते हैं, लिहाजा आप किस तरीके से इनको डिलीवर करेंगे। वो बाजारी क्लिप जो अबे तबे के मिल रहे होते हैं और मेरा अली ऐसा हो तेरा अली ऐसा हो फलां और ये अबे तबे वाले, ये बिल्कुल मैं इनकी तरफ जाने को नहीं कहूँगा। मुस्तनद उलमा के मुस्तनद क्लिप और फिर उसमें से जो है वो चुटकुले निकालने का फन आपको आना चाहिए। आपको जो है बात को एक शफीक अंदाज से, एक प्यार से, मोहब्बत से, एक मजाक से, एक प्यारे अंदाज से जिन लोगों तक पहुँचाएं, ताकि बात भी पहुँच जाए और अदा भी हो जाए, मज़ा का मज़ा हो, अदब का अदब हो और दर्स का दर्स हो। तो ज़ाहिर सी बात है कि ये चीज़ें फिर अलग से दर्स का तकाजा करती हैं, जो गालिबन इस आपके प्रोग्राम में जो दो हिस्से थे हमारे दर्स का और आखिरी हिस्सा है, इसमें मुमकिन नहीं है कि किस तरीक़े से उनको अदा किया जाए।